नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np प्रसारण भइरहेको बिहान 7 बजेको 12 दशी खबरमा यहाँहरूलाई स्वागत छ। म गणेश पोखरेल। आजको 12 दशी खबरमा 12 दशी गाउँपालिकाका उपाध्यक्ष शान्ता देवी शिवाकोटीसँग हामी कुराकानी गर्न गइरहेका छौँ र उपाध्यक्ष शिवाकोटीसँग 12 दशी गाउँपालिका क्षेत्रका नागरिकहरूका अपेक्षा, जनप्रतिनिधिले निर्वाह गरिरहनु भएको भूमिका र चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको अवस्थाका विषयमा कुराकानी गर्नेछौँ र उहाँसँग कुराकानीका लागि हाम्रा सहकर्मी रवि किरण बान्तवाले प्रत्यक्ष टेलिफोन कुराकानीका लागि सम्पर्कको प्रयास गरिरहनु भएको छ र उहाँसँग प्रत्यक्ष कुराकानी गर्न गइरहेका छौँ। 12 दशी गाउँपालिका झापाको बीच भागमा रहेको गाउँपालिका हो र 12 दशी गाउँपालिका साबिकको राजगढ, चकचकी र डाङ्गीबारीलाई समावेश गरी बनाइएको गाउँपालिका हो। यसको भौगोलिक अवस्थालाई हेर्दा दक्षिणमा कचनकबल गाउँपालिका, पूर्वमा हल्दीबारी गाउँपालिका, उत्तरमा बिर्तामोड र कन्काई नगरपालिका र पश्चिममा झापा गाउँपालिकासँग जोडिएको छ। समुद्र सतहबाट 77 मिटरदेखि 123 मिटरसम्मको उचाइमा 12 दशी गाउँपालिका अवस्थित छ र 12 दशी गाउँपालिकामा पछिल्लो समयमा भइरहेका विकास निर्माणका कामका सन्दर्भमा आजको 12 दशी खबरमा हामी कुराकानी गर्नेछौँ र 12 दशी गाउँपालिका को कुल क्षेत्रफल 80.04 स्क्वायर किलोमिटर रहेको छ भने कुल जनसङ्ख्या पनि बढिरहेको छ। यो गाउँपालिका 7 वटा ओडामा विभाजन भएको छ। दक्षिणतिर राजगढ, साबिकको राजगढ गाउँ विकास समिति वडा नम्बर 1, 2 र 3 छ भने मध्य भागमा चकचकी वडा नम्बर 4 र 5 छ। त्यसै गरी उत्तरमा रहेको डाङ्गीबारी वडा नम्बर 6 र 7 रहेको छ। अहिले 7 वटा वडाहरू छन्। 12 दशी गाउँपालिकाभित्र विभिन्न जात जाति र विभिन्न धर्म सम्प्रदायका मानिसहरूको बसोबास रहेको छ। दक्षिण भागमा आदिवासीको बाहुल्यता रहेको छ भने बीचमा केही मुस्लिम समुदायका नागरिकहरूको उल्लेख्य बसोबास छ। 12 दशी गाउँपालिकाको उत्तरतर्फ भने मिश्रित खालको बसोबास रहेको अवस्था छ। गाउँपालिकाभित्र अवस्थित सामुदायिक र संस्थागत विद्यालयहरूको अवस्था के छ भन्ने विषयमा पनि आजको अङ्कमा हामी उपाध्यक्ष शान्ता देवी शिवाकोटीसँग कुराकानी गर्नेछौँ। गाउँपालिकाले अहिले पछिल्लो समयमा आफ्नो प्रशासनिक भवन निर्माणका लागि ठेक्का लगाएको छ, काम कसरी अगाडि बढ्दैछ भन्ने विषयमा पनि आजको अङ्कमा कुराकानी गर्नेछौँ। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np यहाँहरूले विश्वभर 12 दशी खबर कार्यक्रम सुनिरहनु भएको छ र हामी 12 दशी खबरका लागि उपाध्यक्ष शान्ता देवी शिवाकोटीसँग कुराकानी गर्न गइरहेका छौँ। त्योभन्दा अगाडि हामी आगामी वैशाख 10 गते हुने उपनिर्वाचनका विषयमा यहाँहरूलाई आज हुने कार्यक्रमहरूबारे केही जानकारी गराउनेछौँ। आगामी वैशाख 10 गते हुने उपनिर्वाचनका लागि आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह वितरण गरिँदैछ। निर्वाचन आयोगका अनुसार आज 1 बजेसम्मका लागि उम्मेद्वारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ। त्यसपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशित हुनेछ। उम्मेद्वारको अन्तिम नामावली प्रकाशित भएपछि आज नै चुनाव चिन्ह दिइने आयोगले जनाएको छ। आज उम्मेद्वारले चुनाव चिन्ह पाएपछि निर्वाचनको प्रचार प्रसार औपचारिक रूपमा सुरु हुनेछ र 2080 वैशाख 10 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुने निर्वाचन तालिका छ। तनहुँ 1, 12, 2 र चितवन 2 आगामी वैशाख 10 गते प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेद्वारी दर्ता भएको हो। गत मङ्सिर 4 चुनावमा तनहुँ 1 निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र 12-2 निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले तथा चितवन 2 निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागि हो र उपनिर्वाचनका लागि आज अन्तिम नामावली प्रकाशित गर्ने र आज नै चुनाव चिन्ह दिइने गरीको तयारी भएको छ। आज प्रतिनिधि सभाको बैठक पनि बस्दैछ। प्रतिनिधि सभा बैठक संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्न 1 बजे बस्नेछ। बैठकमा कार्यव्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक 2078 र सुरक्षण मुद्रण सम्बन्धी विधेयक 2078 का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल हुनेछ। यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको 63 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभएको छ। नेपालमा पहिलो पटक देखा परेको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन XBB.1.1 छ, बढी संक्रामक रहेको पाइएको छ। चिकित्सकका अनुसार नयाँ भेरिएन्ट तुलनात्मक रूपमा कम घातक र बढी संक्रामक छ। इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डाक्टर हेमन्त ओझाले नयाँ भेरिएन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धवृद्धालाई बढी समस्या गराउन सक्ने बताउनु भयो। भारतमा देखिएको नयाँ भेरिएन्ट ओमिक्रोन XBB.1.1 छ। नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा 10 देखिएको उहाँको भनाइ छ। भारतमा देखिए अनुसार नयाँ भेरिएन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको देखिँदैन र अधिकांश अस्पताल भर्ना नभएको पाइएको छ, उहाँले भन्नुभयो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर मनिष रावलले नयाँ देखिएको ओमिक्रोनको भेरिएन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताउनु भएको छ। यो डेल्टा भेरिएन्टभन्दा कम घातक छ, उहाँले भन्नुभयो। नयाँ भेरिएन्ट मानिसमा भने चाँडै फैलिन सक्छ, उहाँले छिटो फैलिने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो। नयाँ भेरिएन्टबाट संक्रमित मध्ये हालसम्म 4 अस्पतालमा भर्ना भएको उहाँले बताउनुभयो, जसमध्ये 3 घर फर्किसकेको तथा 1 उपचाररत रहेको उहाँको भनाइ छ। हामी बारदशी खबरमा छौँ र बारदशी खबरमा हामी बारदशी गाउँपालिकाका उपाध्यक्ष शान्ता देवी शिवा कोटीसँग बारदशी गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका काम, नागरिकका अपेक्षा लगायतका विषयमा कुराकानी गर्नेछौँ। उपाध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा। बारादशी गाउँपालिकामा पहिलो वर्षको बजेट यहाँहरू निर्वाचित भएपछिको कार्यान्वयन गर्दै हुनुहुन्छ। हिजो एउटा राजनीतिक दलको कार्यकर्ता भएर काम गरिरहँदा र आज उपाध्यक्षको रूपमा काम गरिरहँदा नागरिकका अपेक्षाहरू के पाउनुभयो?
अब अपेक्षाहरू त धेरै छन् सर, नागरिकहरूको होइन, सबैलाई सम्बोधन गरेरै अगाडि बढ्ने एउटा उद्देश्य राखेका छौँ र जति सक्दो हामी नागरिकहरूको सम्बोधन गरेर अगाडि बढ्नेछौँ सर।
अहिले चाहिँ यहाँहरूले चालु आर्थिक वर्षमा के कामहरू गर्दै हुनुहुन्छ? भौतिक निर्माणका प्रमुख कामहरू के गर्दै हुनुहुन्छ? प्रशासकीय भवन बनाउने गरीको तयारी गर्दै हुनुहुन्थ्यो, त्यसको अवस्था के छ?
हामीले अहिले भवन निर्माणको काममा प्रशासनिक भवन सुरु गरेका छौँ सर।
अरू मुख्य
गरेका छौँ र भर्खर सुरु हुँदैछ र त्यसमा हामीले बाटो र झोलिङ्गे पुलहरू पनि अहिले गरिराखेका छौँ। त्यस्तै छ सर, अब सुरुमा हामीले अब अहिले गरिराखेका चाहिँ हामीले अहिले प्रशासनिक भवन हामीले अहिलेको उसमा गरिराखेका छौँ। राम्रो खालको चाहिँ प्रशासनिक भवन चाहिँ हामीले अहिले आधुनिक किसिमको र विभिन्न अब स्वास्थ्य सम्बन्धी अपाङ्गता सबैलाई समेटेर बनाउने किसिमले अहिले सुरु गरेका छौँ सर। 2 नसक्ने हिसाबले हामीले त्यसलाई सुरु गरेका छौँ।
अरू पुलहरू, झोलुङ्गे पुलहरू बनाउने गरीको कुरा गर्दै हुनुहुन्थ्यो, कहाँ कहाँ बनाउँदै हुनुहुन्छ, कतिवटा बन्दैछन्?
त्यो हाम्रो योजनामा परेका छन् 3।
हजुर,
जम्मा एउटा चाहिँ यो वडा नम्बर 7 बिरिङ खोलामा अहिले हामीले सुरु प्रक्रियागत छ, सुरु छ। अर्को कहाँ पो हाम्रो तल झापा गाउँपालिका जोड्ने गरेर एउटा उसमा 1 पनि हामीले सुरु गरेका छौँ सर।
हजुर, अहिले चाहिँ यो चालु आर्थिक वर्षमा भौतिक निर्माणका कुरा त यी भए, कृषिका क्षेत्रमा चाहिँ के गर्दै हुनुहुन्छ? किसानहरूको अवस्था आवश्यकता चाहिँ के छ?
यसपालि हामीले स्वास्थ्य र शिक्षामा अलिक बढी लगानी गर्ने छ, त्यही भएर कृषिमा हामीले भने जति लगानी त गर्न सकेका छैनौँ। त्यही पनि हामीले कृषिमा कृषकहरूको लागि सामूहिक रूपमा खेती गर्नलाई पकेट खेतीको योजनाहरू ल्याएका छौँ। त्यसमा बाख्रा पालन, पशुपालन भने र पनि त्यसलाई पनि छुट्याएका छौँ। र अस्ति हामीले यो अब हाम्रो कृषिमा चाहिँ यो राधानगर वार्ड नम्बर 3 राधानगर क्षेत्रलाई पकेट क्षेत्र, तरकारीको पकेट क्षेत्र नै घोषणा गरेका छौँ र त्यसमा हामीले विभिन्न खाले औजारहरू वितरण गरेका छौँ सर।
यो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चाहिँ यहाँहरूको पालिकाहरूमा मकै जोनहरू के सञ्चालन गर्दै थियो, तीहरूको अवस्था चाहिँ के छ, कतिको प्रभावकारी भइराखेको छ?
एकदमै प्रभावकारी छ सर। त्यसमा हामीले त्यो ती प्रबन्धन अनुसार चाहिँ हामीले अस्ति तोरी खेतीको लागि गराएको थियौँ, त्यसमा पनि तोरी किसानहरूले राम्रो उत्पादन गर्न सफल हुनु भएको छ र अहिले चाहिँ अहिले पकेट यो मकै पकेट भनेर पनि आएको छ सर, त्यसलाई पनि हामीले निरन्तरता दिइराखेका छौँ, त्यो पनि राम्रो छ। अहिले
अहिले मल चाहिँ नपाउने गरेको समस्याले किसानहरू चाहिँ एकदम मल पाइएन भन्ने गरेको कुरा छ, राजनीतिक दलहरूले चाहिँ मलको व्यवस्थापनका लागि आफैले पारीबाट किसानले नै लिएर आउनुभयो भने त्यसलाई पक्राउ नगर्ने भनेर प्रहरी प्रशासनसँग कुरा गरेको पनि सुनेका थियौँ। अहिले मलको उपलब्धता किसानहरूलाई कतिको छ, कस्तो छ?
मल चाहिँ अब हामीले जति किसानहरूको माग अनुसार चाहिँ हामीले अब त्यसलाई उपलब्ध गराउन सकेका छैनौँ सर, त्यो गाउँपालिकाले भन्दा पनि अब माथि केन्द्रबाटै आउने भएको कारणले गर्दा नै, र पनि भरसक हामीले चाहिँ अहिले पहिलाको भन्दा धेरै नै सहज तरिकाले चाहिँ मल चाहिँ पुर्याउने कोसिस गरेका छौँ र बाहिरबाट आउने मलहरूमा पनि सरले भने जस्तै हामीले एक दुई बोरा किसानहरूले ल्याउँदालाई त्यस्तोलाई चाहिँ रोकथोक नगरिदिनु भनेर एक किसिमले मौखिक सम्झौता चाहिँ त्यसमा गरेका पनि छौँ सर।
भनेपछि अहिले पारीबाट ल्याएर भए पनि किसानहरूले जो गर्दै हुनुहुन्छ खासै समस्या छैन भन्दा हुन्छ?
अहिले छ, मलको त्यस्तो समस्या छैन सर, अहिलेको अहिलेको हकमा मलको समस्या छैन सर अहिले।
यहाँहरूले स्वास्थ्यको क्षेत्रमा अलिक प्राथमिकता दिउँ पनि भन्दै हुनुहुन्थ्यो, स्वास्थ्यको क्षेत्रमा चाहिँ कहाँ कहाँ के कामहरू गर्दै हुनुहुन्छ?
हामीले स्वास्थ्यको क्षेत्रमा चाहिँ हामीले आधुनिक स्वास्थ्य हस्पिटल नै सामुदायिक हस्पिटल एउटा 5-बेडको हस्पिटल तयार गरेका छौँ सर, त्यसमा एमबिबिएस डक्टर हामीले 24 घन्टा हामीले त्यो हस्पिटलबाट हुने गरेर राखेका छौँ भने अहिले हामीले यो वार्ड नम्बर 3 रहेको सामुदायिक जुन हस्पिटल हामीले बनाएको छौँ त्यसमा चाहिँ भिडियो एक्सरे इसिजी मेसिन हाम्रा सबै सेवाग्राहीको लागि चाहिँ ल्याब पनि हामीले सुरु गरेका छौँ र त्यसमा हामीले हाम्रा बारादशीका जनतालाई सुलभ र सस्ता राम्रो होस् भन्नको लागि हामीले त्यसलाई चाहिँ भिडियो एक्सरे 300, एक्सरे 200 र इसिजी गराउनको लागि 100 रुपियाँ भनेर त्यो उयो पनि गरेका छौँ भने सुत्केरी आमाहरूको लागि बर्थिङ सेन्टर हामीले 12 र यो राजगढमा हामीले खोलेका छौँ, त्यहाँ हाम्रा नर्सहरूले चाहिँ 24 घन्टा सुत्केरी सेवा गराउनुहुन्छ भने हामीले सुत्केरी गराइसकेपछि बच्चा राख्नलाई बेबी वार्मर पनि हामीले त्यहाँ गरेका छौँ। सबै ठाउँमा अहिले स्वास्थ्यको लागि चाहिँ हामीले अलिकति राम्रै गरिरहेका छौँ सर, अनि अहिले बिमा कार्यक्रम पनि हामीले हाम्रै ठाउँबाट गर्नुपर्छ भनेर हामीले बिमाको योजना पनि लिइरहेका छौँ।
बिमामा चाहिँ के गर्ने सोच्नु भएको
हो? बिमा चाहिँ अहिले अब हाम्रा गाउँपालिकाका जनताले सबैले बिमा जो जसले गराउनु भएको छ उहाँहरूले चाहिँ सेवा चाहिँ पहिलो बिन्दुमा चाहिँ अब हाम्रो मेची हस्पिटलबाट लिनुपर्ने भएकोले त्यसलाई चाहिँ हामीले हाम्रै ठाउँबाट चाहिँ हाम्रा सेवाग्राहीहरूले चाहिँ बिमा पाउनुपर्छ भन्ने उद्देश्यले हामीले सुरु भइसकेको छैन सर, त्यसमा हामी पहल गरिरहेका छौँ, अब लगभग चाँडै नै त्यो बिमा सेवा पनि हामी सुरु गर्दैछौँ।
यहाँहरूले अर्को स्वास्थ्यमा बिमा विपन्न ज्येष्ठ नागरिकहरूलाई चाहिँ पालिकाहरूले अधिकांश ठाउँमा बिमा आफैले पनि गरिदिइराखेका छन्, बिमा चाहिँ 12 गाउँपालिकाले चाहिँ सञ्चालन गरेको छ कि छैन, गरिदिँदै हुनुहुन्छ कि छैन, के छ अवस्था
अहिले? अहिलेको तत्काल चाहिँ छैन सर, हामीले त्यसलाई गर्नेछौँ, बिमा आइसकेपछि हामीले त्यो विपन्न अनि ज्येष्ठ नागरिकहरूको लागि चाहिँ निशुल्क बिमा गराउने योजनामा छौँ हामी।
भनेपछि अहिलेसम्म चाहिँ गर्नु भएको
छैन?
हजुर, शिक्षामा पनि प्राथमिकता दिउँ भन्दै हुनुहुन्थ्यो, शिक्षामा चाहिँ के गर्दै हुनुहुन्छ?
शिक्षामा हामीले 11-12 हाम्रो 12 गाउँपालिकालाई निशुल्क पढ्ने व्यवस्था गरेका छौँ भने अहिले हामीले सामुदायिक के अरे क्याम्पस पनि स्थापना गरेका छौँ र त्यहाँ विदेश पढाइ सुरु पनि गरिसकेका छौँ सर हामीले।
अहिले चाहिँ यहाँहरूले विद्यालयहरूमा चाहिँ बालबालिकाहरूको उपस्थिति चाहिँ बोर्डिङतिर पढ्न नसक्नेहरू मात्रै आउने गरेको छ कि बोर्डिङमा जस्तै राम्रो पढाइ हुन्छ सरकारी स्कुलमै पढ्दा पनि हुन्छ भनेर आउँदै गरेको अवस्था छ, के पाउनु भएको छ?
आउँदै गरेको अवस्था छ सर अहिले, अब पहिला चाहिँ अब धेरै विद्यार्थीहरू चाहिँ बोर्डिङ स्कुलले तानिरहेको अवस्थामा अहिले चाहिँ सरकारी स्कुलमा पनि अब अहिले चाहिँ सरकारी स्कुलमा के छ भने 6 क्लाससम्मको विद्यार्थी नानीहरूको लागि चाहिँ निशुल्क खाजाको व्यवस्था पनि छ र अलिक गुणस्तरीय शिक्षा भएको कारणले हामीले चाहिँ सामुदायिक स्कुलमै पढाउनु पर्छ भने त्यो विकास भएको छ र धेरै विद्यार्थीहरू आइरहेको अवस्था छ।
भनेपछि शिक्षकहरू, सरकारी विद्यालयका शिक्षकहरू पनि पढाउनका लागि समयमा जाने, राम्रो ढङ्गले पढाउने गरेको काम गरिरहनु भएको छ भन्ने नै यहाँले मूल्याङ्कन गर्दा, यहाँले अनुगमन गर्दा के पाउनु भएको छ?
हजुर, त्यो पनि छ। अहिले अहिलेलाई चाहिँ एकदम हाम्रो शिक्षकहरू पनि राम्ररी क्लासमा गएर विद्यार्थीलाई पढाउने मा एकदम तत्परता साथ लाग्नु भएको छ।
यहाँहरूले पर्यटकीय क्षेत्र बनाउने भनेर चाहिँ दुई तिनतिर चाहिँ पालिकाहरूमा कुरा पनि भइराखेको थियो, कहाँ कहाँ के बनाउँदै हुनुहुन्छ, के छ अवस्था
अहिले? पर्यटक स्थल एउटा हाम्रो वार्ड बारदशी वडा नम्बर एकको साधुप्रति भन्ने ठाउँमा हामीले त्यहाँ चाहिँ अब त्यो पर्यटक हिसाबले गर्दाखेरि त्यो झिल पनि छ त्यहाँ, होइन, जङ्गलको छेउमा भएकोले गर्दा त्यसलाई विकास गर्नको लागि हामीले त्यसलाई अहिले पुल निर्माण गर्दैछौँ भने एउटा त्यहाँ गेट पनि बनाइरहेको छौँ र बस्नको लागि भवनहरू पनि बनाएर त्यसलाई अलिक व्यवस्थित गरेर लाँदैछौँ सर। अनि अर्को एउटा साधु यहाँ हाम्रो भ्यू टावर बनिरहेको छ वार्ड नम्बर हाम्रो बारदशी वार्ड नम्बर छको साधुकुटी भन्ने ठाउँमा हामीले त्यहाँ भ्यू टावर र त्यो पनि वन क्षेत्र अहिले झापाको त्यसलाई के अरे पहाड पनि भन्ने गरिन्छ बारदशी डाँडालाई त्यसलाई विकसित गरेर त्यसलाई पनि पर्यटकीय क्षेत्र बनाउनको लागि हामी लागि परेका छौँ। अहिले भ्यू टावर पनि बन्दैछ र त्यहाँ बिचबिच अहिले यो त्यो त्यसमा चाहिँ के छ भन्छ पिकनिक स्पोटहरू पनि बनिरहेको अवस्था छ।
यहाँ चाहिँ निर्वाचित भइसकेपछि सामाजिक विकासको क्षेत्रमा, महिलाहरूको क्षेत्रमा, महिलाहरूलाई चाहिँ आय आर्जनमा जोड्ने गरेको कुरामा, महिलाहरूलाई अगाडि बढाउने गरेको कुरामा चाहिँ पालिकाले के सोचेको छ, के गर्दै हुनुहुन्छ?
त्यसको लागि पनि हामीले अब महिलाहरूको लागि म आफै पनि महिला भएको नाताले त्यसमा पनि हामीले अलिकति बजेटहरू पनि गरेका छौँ र सबैभन्दा चाहिँ क्षमता अभिवृद्धि गर्नुपर्छ, हाम्रो क्षमता विकासहरू राम्रो गराउनुपर्छ भन्ने को उसले नै हामीले विभिन्न चाहिँ महिलाहरूलाई अहिले यो सुत्केरी पोषण भनेर हामीले एउटा सुत्केरी भत्ता पनि बाँडेका छौँ भने विभिन्न क्षमतामूलक जस्तै सेनेटरी प्याड बनाउने उहाँहरूको क्षमता विकासको लागि अब बाल विवाह, बहु विवाह र यो दाइजो प्रथा उन्मूलन गर्ने त्यस्ता सचेतना कार्यक्रमहरू पनि हामीले ल्याएका छौँ।
ती कार्यक्रमहरू चलाउँदै हुनुहुन्छ?
हजुर, यी चलाइरहेको अवस्था छ सर हामीले अहिले।
पारदर्शिका महिलाहरूलाई चाहिँ समृद्ध बनाउन, उहाँहरूलाई चाहिँ राम्रो जीवन स्तरका लागि आय आर्जनसँग जोड्न के काम गरौँ भने राम्रो हुन्छ भन्ने यहाँलाई लाग्छ?
त्यसमा त उहाँहरूलाई अब सबभन्दा त लघु उद्यमतर्फ लगेर उद्यमी बनाउनु नै हाम्रो जरुरी छ, त्यही भएर हामीले लघु उद्यमीका कार्यक्रमहरू पनि ल्याएका छौँ सर। त्यसमा ढाका सिलाइ बुनाइ, अब के अरे यो लुगा कटिङ सिलाइ कटिङहरू, अनि अब अहिले हाम्रो टपरा बनाउने एउटा पनि छ हाम्रो वार्ड नम्बर छमा, त्यसलाई पनि अलिकति निरन्तरता दिएर लगिरहेका छौँ। उद्यमी बन्नुपर्छ र आफै चाहिँ महिलाहरूकोले चाहिँ आफैले पनि सक्षम हुनुपर्छ भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू राखेका छौँ सर हामी।
अहिले चाहिँ बारदशीमा विद्युतीकरणको अवस्था चाहिँ के छ? सबै मान्छेका घरमा बिजुली लाइन पुगेको छ अथवा पुर्याउन बाँकी छ, त्यसमा चाहिँ के गर्दै हुनुहुन्छ?
प्रायः सबैकोमा बिजुली लाइनहरू चाहिँ पुगेको अवस्था छ सर अहिले।
किसानले चाहिँ सिँचाइका लागि प्रयोग गरेका मोटरहरू चाहिँ कतिको चल्छन्, भोल्टेजको समस्या के छ?
त्यसलाई चाहिँ अहिले अलिकति यो हाम्रो सामुदायिक वनले पनि त्यो बिजुली वितरण गरेकोले गर्दाखेरि त्यो यो दुई र एक र दुईमा चाहिँ अलिकति त्यस्तो समस्या छ सर। त्यो हामीले सामुदायिक वनबाट चाहिँ सञ्चालित भएका लाई चाहिँ फोफेस दिन नसक्ने अवस्था, अनि त्यसलाई चाहिँ बिजुली अफिसले चाहिँ त्यो नहेर्दो रहेछ सर, त्यसलाई चाहिँ सामुदायिक वनतर्फ हेर्ने भएकोले गर्दा अहिले त्यो त्यहाँ चाहिँ भोल्टेजको समस्या अलिकति छ सर, अन्त चाहिँ त्यति धेरै छैन।
यो बारदशीको चाहिँ सबै नागरिकहरूको समग्र विकासका लागि के कुरालाई प्राथमिकता दियो, कसरी काम गरौँ भने चाहिँ यहाँको विकास राम्रो हुन्छ भन्ने गरेको कुरा तपाईँलाई लागेको छ?
अब हामीले चाहिँ सबैभन्दा कृषि, शिक्षा र स्वास्थ्यलाई जोड दियौँ भने राम्रो हुन्छ जस्तो लाग्छ सर।
तिनीहरूलाई जोड दिने गरेको कुरामा पनि किसानलाई के गरौँ भने चाहिँ राम्रो होला,
अब हामीले चाहिँ त्यसलाई अब कृषिमा चाहिँ अब कृषि पोलहरू ठाउँ ठाउँमा उहाँहरूको खेतीसम्म पुर्याउने, सिँचाइहरू पुर्याउने र बिउ बिजनहरू उहाँहरूलाई गुणस्तरीय खालका जे बिउ बिजनहरू उपलब्ध गराउने र कृषिमा ती साना अहिले घरेलु उयो अनुसारका के अरे साना साना के भन्नु त्यसलाई त्यो जोत्ने होइन खन्ने त्यस्ता मिसिनहरू उपलब्ध पनि गराइराखेका छौँ। त्यसो गर्दाखेरि उहाँहरू अलिकति खुसी नै पनि हुनुहुन्छ जस्तो लाग्छ।
शिक्षामा चाहिँ के कस्तो सुधार गर्नुपर्छ, के गर्नुपर्छ भन्ने सोच्नु भएको छ?
शिक्षामा त अब गुणस्तरीय शिक्षा नै हाम्रो प्राथमिकता पनि हो। त्यसले गर्दाखेरि अब सबैभन्दा त स्कुलका भवनहरू पनि राम्रा हुनुपर्छ भने त्यहाँका विद्यार्थीहरू र शिक्षक शिक्षकहरूले चाहिँ राम्ररी पढाउनु भयो भने त गुणस्तरीय शिक्षा पक्का पनि हुन्छ सर। त्यसमा अनुगमन पनि हामी गरिरहेका छौँ।
अन्त्यमा यो रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई यहाँको तर्फबाट थप भन्नुपर्ने के छ?
यो रेडियो भिजन कार्यक्रम सर्वप्रथम त म हजुरहरूलाई पनि धन्यवाद दिन चाहन्छु। मलाई यसरी तपाईँले सब समय उपलब्ध गरेर दुई शब्द बोल्ने जुन अवसर दिनुभयो यो रेडियो भिजनलाई म धन्यवाद लगायत यो सुन्नुहुने समस्त श्रोताहरूलाई पनि। यसमा चाहिँ यो रेडियो भिजनले यस्ता धेरै राम्रा सूचनामूलक चाहिँ यो प्रसारण ध्वनि प्रसारण गरिरहेको हुनाले सबैजनाले सुनिदिनु हुनलाई पनि र यसमा भएका गल्ती कमजोरीहरूलाई पनि लिइदिनुहरूलाई पनि अनुरोध गर्छु सर। उहाँहरूलाई पनि त्यही सुझाव।
धन्यवाद छ उपाध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
हुन्छ हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो बारादशी गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी शिवाकोटी। बारादशी गाउँपालिकामा भइरहेका पछिल्ला विकास निर्माणका कामहरूका सन्दर्भमा, पालिकाले प्रदान गर्दै गरेका सेवाहरूका सन्दर्भमा कुराकानी गर्दै आजका लागि बारादशी खबर यति नै। यसै गरी अर्को अङ्कमा बारादशी क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।